आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मादल को तालमा नम्रता को चालमा मीठो आवाज मा भक्ति को साथ मा रमाओ येसु को उपस्थिति मा रमाओ येसु को उपस्थिति मा मादल को तालमा नम्रता को चालमा हाम्रो येशु आउनै लागे छन् हाम्रो येशु आउनै लागे छन् मादलको तालमा नम्रताको चालमा सबै पूरा हुँदैछ चिन्हहरू देखा पर्दैछ वचन सबै पूरा हुँदैछ चिन्हहरू देखा पर्दैछ गाउँ सहर प्रचार हुँदैछ येशु आउने खबर पुग्दैछ सबैको मनमा एउटै आशा छ सबैको मनमा एउटै भरोसा छ हाम्रो येशु आउनै लागेछन् हाम्रो येशु आउनै लागेछन् हाम्रो यीशु आउनै लागे छन्। मादलको तालमा नम्रताको चालमा मिठो आवाजमा भक्तिको साथमा रमाओ यीशुको उपस्थितिमा रमाओ यीशुको उपस्थितिमा रमाओ यीशुको उपस्थितिमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, तपाईँ सबैलाई प्रभु येशूको मधुर सामर्थ्य नाममा मेरो नमस्कार अनि जय मसीह। र तपाईँ सबैलाई फेरि पनि यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्र, म आशा गर्दछु कि तपाईँहरूले यो पवित्र धर्मशास्त्रको अध्ययनबाट धेरै कुरा सिक्नु भएको छ, आत्मिक कुराहरू। प्रिय श्रोता, यो पवित्र धर्मशास्त्रको अध्ययन हो, मनन हो। हामी पवित्र धर्मशास्त्र बाइबलको 66 पुस्तक विवरण सहित अध्याय अध्याय अनि पद पद गरेर पूरा बाइबलका पुस्तकहरू अध्ययन गर्नेछौ। म आशा गर्दछु तपाईहरू सबै यो अध्ययन कार्यक्रममा निरन्तर रूपमा भाग लिनुहुनेछ र पवित्र धर्मशास्त्रको वास्तविक सत्यता थाहा गर्नुहुनेछ, सिक्नुहुनेछ। यो हाम्रो लागि अति नै ठूलो र महान अवसर हो, यसको हामीले सक्दो फाइदा उठाउनु पर्छ। तपाईहरूका सुन्दर पत्रहरूको लागि पनि धेरै धेरै धन्यवाद। मैले तपाईहरूका पत्र निरन्तर रूपमा प्राप्त गरिरहेको छु, धेरै खुशी लाग्छ अनि धेरै उत्साहको अनुभव पनि हुन्छ। यो महसुस गर्दै कि यो कार्यक्रमले तपाईहरूलाई आशिषित गरिरहेको छ अनि आउने दिनमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन। तपाईहरूका अमूल्य सुझावहरूको हामी सधैँ प्रतीक्षामा रहनेछौ अनि तपाईहरूका पत्रहरूको हाम्रो आफ्नै हातले लेखेर उत्तर दिनेछौ। श्रोता मित्र, म यो पनि तपाईहरूलाई विन्ती गर्दछु, निरन्तर रूपमा अरू मित्रहरूलाई पनि यो कार्यक्रमको बारेमा जानकारी दिनुहोला, सुन्नको निम्ति उत्साह गर्नुहोला, ताकि उनीहरूले पनि तपाईले जस्तै आत्मिक आशिष प्राप्त गर्न सकुन् र लाभान्वित हुन सकुन्। हुन्छ त मित्र, म आशा गर्दछु तपाईहरूले आज पनि आफ्नो बाइबल, हुनसक्छ नोट कपी पनि लिएर आउनु भएको छ। लिएर आउनुभयो भने ठिकै छ, नत्र भने ध्यान लगाएर सुन्नुहोस् आजको यो वचन धर्म शास्त्रको अध्ययन कार्यक्रमलाई। मित्र, आज हामी बाइबल अध्ययन उत्पत्ति 26 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी इसाकको बारेमा देख्छौ। यहाँ हामी देख्छौ कि प्रिय पुत्र इसाकलाई करार पुनस्थापित गरिन्दछ वा पुन पक्का गरिन्दछ अनि यहाँ हामी देख्छौ कि तिनी पनि आफ्नो पिता जस्तै अविश्वासको पापमा गिर्दछन्, फस्दछन्। अन्त्यमा हामी देख्छौ कि तिनले गरारको देशमा इनार खन्दछन्। हुन त यो अध्याय त्यति उत्तेजित रमाइलो देखिँदैन, तर यहाँ हाम्रो निम्ति एक सन्देश छ। सर्वप्रथममा हामी देख्छौ कि परमेश्वर प्रकट हुनु भएर आफ्ना करार इसाकलाई पुनस्थापित वा पक्का गरिदिनुहुन्छ। भनिएको छ उत्पत्ति 26 अध्यायको एक पद, अब्राहमको समयमा परेको अनिकाल बाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो, तब इसाक पलिस्तीहरूका राजा अबिमेलेक कहाँ गरार देशमा गए। यो अहिले दोस्रो अनिकाल हो जुन उल्लेख भएको छ। तपाईलाई यादै होला कि अब्राहमको दिनमा पनि अनिकाल परेको थियो र अब्राहम र लूत त्यस बेला मिश्रतर्फ गए थे, झरे थे। अनि पद दुईमा भनिएको छ, परमप्रभुले तिनी कहाँ देखा परेर तिनलाई भन्नुभयो, मिश्रमा नजा तर मैले तँलाई भनेको ठाउँमा बस। किन परमेश्वरले इसाकलाई त्यो भन्नुभयो त? हजुर, तिनको अगाडि तिनको पिताको उदाहरण थियो, तिनको सामने तिनको पिताको उदाहरण थियो जो मिश्रको देशमा झरेका थिए अनिकालको बेलामा, अनि तिनले त्यो मिश्रमा ठूलो समस्याको सामना गर्नु परेको थियो किनकि त्यो परमेश्वरको इच्छादेखि बाहिरको कुरा थियो। यसले यो कुराको प्रकट गर्दछ कि जस्तो पिता त्यस्तै छोरा, कि त्यो पापहरू पिताबाट छोरामा सरियो। तपाई पुस्तौं पुस्ताको विराम वा अन्तरालको बारेमा कुरा गर्न सक्नुहुन्छ, तर त्यहाँ पापको सन्तति पीढ़ी विराम छैन। यो एक पीढ़ीदेखि अर्को पीढ़ी हुँदै निरन्तर पछ्याउँछ। सामान्यतया पिताले भन्दा पुत्र उही कुराको धेरै गल्ती दोहोर्याउँदछ वा गल्ती गर्दछ जबसम्म कसैले हस्तक्षेप गर्दैन। त्यसकारण परमेश्वरले यस अनिकालको समयमा इसाकलाई खास विशेष निर्देशनहरू दिनुहुन्छ र उहाँले करारको पुननिश्चित गर्नुहुन्छ, पक्का गर्नुहुन्छ, जुन उहाँले अब्राहमसँग बनाउनु भएको थियो। 26 अध्यायको 3 र 4 भनिएको छ, त्यही ठाउँमा बसोबास गर र म तसँग रहनेछु र तँलाई आशिष दिनेछु, किनकि मैले तेरो बाबु अब्राहमसँग शपथ हालेर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यिनै देशहरू दिनेछु। तेरा सन्तानलाई आकाशका ताराहरू झैं बढाउनेछु र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। परमेश्वर इसाकलाई भन्छन्, यो मुलुक छोडेर मिश्रमा नजा, म तसँग आफ्नो करारको पुननिश्चित गर्नेछु, पक्का गर्नेछु, जुन अब्राहमसँग मैले गरेथे। र उहाँ तीन क्षेत्रका प्रतिज्ञाहरूको यहाँ दोहोर्याउनुहुन्छ। पहिलो हो देश, तेरा सन्तानलाई यिनै देश दिनेछु। दोस्रो जाति, तेरो सन्तानलाई आकाशका ताराहरू झैं बढाउनेछु। तेस्रो आशिष, तेरै सन्तानहरूमा संसारका सबै जातिहरूले आशिष पाउनेछन्। अनि 26 अध्यायको 5 पदमा हामी पढ्छौं, किनभने अब्राहमले मेरो वचन पालन गर्यो र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधि विधानहरूको प्रतिपालन गरियो। यस बिन्दुमा अझसम्म परमेश्वरले व्यवस्था दिनुभएको थिएन। अब्राहम मूसाको व्यवस्था मुनि थिएनन्। तापनि महत्वपूर्ण कुरा यो हो कि जब परमेश्वरले अब्राहमलाई केही कुरा भन्नुभयो, तिनले परमेश्वरलाई विश्वास गरे र त्यही अनुसार उनले काम गरे। तिनले आफ्नो विश्वास कर्महरूद्वारा, आफ्नो व्यवहारहरूद्वारा प्रदर्शित गरे, प्रस्तुत गरे। मित्र, विश्वास नै एक कुरा हो जुन काममा व्यवहारमा सञ्चालन हुनुपर्छ, देखिनुपर्छ। बाइबलले भन्छ, बिना काम विश्वास मरेको जस्तै हुन्छ। अब्राहमले परमेश्वरलाई विश्वास गरे र आफ्नो विश्वास कामद्वारा प्रदर्शित गरे, प्रस्तुत गरे, र यो नै विश्वास उसको निम्ति धार्मिकतामा गनियो। परमेश्वर अहिले इसाकलाई भनिरहनु भएको छ कि उहाँ इसाक पनि त्यही प्रकारको व्यक्ति भएको चाहनुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौं कि इसाकले पनि झुट बोल्छन् रिबेक्कालाई बहिनी बनाएर। 6 पदमा हामी पढ्छौ, यसै कारण इसाक गरारमा नै बसे। गरार दक्षिणमा पर्दथ्यो र अब्राहम र इसाक दुवै त्यस मुलुकको दक्षिण भेगमा रहे। वास्तवमा अब्राहम सिक्किमको उत्तरी भूभागमा आएका थिए, तर तिनको अन्तिम बसाई दक्षिणी भेग हेब्रोनमा भयो, जुन संगतिको स्थान हो। 7 पदमा भनिएको छ, त्यस ठाउँका मानिसहरूले तिनकी स्वास्नीको विषयमा सोधपूछ गर्दा तिनले तिनी मेरी बहिनी हुन् भने, किनभने रिबेक्काको खातिर त्यस ठाउँका मानिसहरूले मलाई मारिहालान् भनी रिबेक्कालाई आफ्नी स्वास्नी भन्न तिनी डराए, किनकि रिबेक्का अत्यन्तै सुन्दरी थिइन्। इसाक आफ्नो पिता अब्राहमको पापलाई दोहोर्याइरहेका छन्। परमेश्वरले तिनलाई मिश्रमा नजान चेतावनी दिनुभएको थियो, अर्थात अब्राहमलाई, र अब्राहम त्यहाँ गए र ठूलो समस्याको सामना गर्नु पर्यो। तर परमेश्वरले इसाकलाई मिश्रमा नजान चेतावनी दिनुभएको कुरा तिनले पालन गरे र तिनी त्यहाँ गएनन्। तर त्यसको सट्टामा तिनी गरारमा गए। गरारमा तिनले निश्चय नै केही पुरूषहरूले तिनको पत्नी रिबेक्कालाई हेरेको देखे होला। त्यसकारण उनले तिनलाई भन्छन्, तिनीहरूलाई भन कि तिमी मेरी बहिनी हौ। अब्राहम र इसाक बीचको भिन्नता यो हो, अब्राहमले अर्ध झूठ बोले तर इसाकले चाहिँ पूर्ण झूठ बोले। जे होस् आठ पदमा हामी पढ्छौं, इसाक त्यहाँ धेरै दिन बसेपछि पलिस्तीहरूका राजा अबिमेलेकले झ्यालबाट हेर्दा इसाक आफ्नी पत्नी रेबेकासँग प्रेम कीड़ा गरिरहेका देखे। म अनुमान गर्दछु कि तिनीहरू सँगै हाँसिरहेका थिए, ठट्टा गरिरहेका थिए। अनि नौ र दशमा हामी पढ्छौं, यसकारण अबिमेलेकले इसाकलाई बोलाएर भने, हेर तिनी त साँच्चै तिम्रो पत्नी रहेछन्, किन तिमीले तिनी मेरी बहिनी हुन् भन्यौ? इसाकले उनलाई भने, किनभने तिनको खातिर मलाई यहाँका मानिसहरूले मार्लान् भन्ने मैले सोचे। अनि दशमा हामी पढ्छौं, अबिमेलेकले भने, तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दा हो त तिमीले हामीमाथि दोष ल्याउने थियौ। इसाकले यी मानिसहरूलाई झन पाप गर्ने कामको खतरामा हालेका थिए। त्यसपछि अबिमेलेक निरन्तर आफ्नो भनाईलाई जारी राख्छन्। एघार पदमा भन्छन्, यसकारण अबिमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेतावनी दिए, यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ। अबिमेलेक अब्राहमको अति नै उत्तम साथी बने। इसाकसँग पनि त्यस समाजमा उही खालको आदर र सम्मान थियो जुन अब्राहमसँग थियो। ती दुवै महान व्यक्तिहरू थिए। मैले यो कुरा यहाँ यस कारणले उल्लेख गरेको छु किनभने बाँकी अध्यायबाट उता हामी इसाक एक महान व्यक्ति हुन् भन्ने प्रभाव पाउन सक्ने छैनौं। अब इसाक गरारमा सम्पन्न व्यक्ति बन्छन्। एघार पद बाह्र र तेह्रमा हामी पढ्छौं, इसाकले बाली नाली लगाए र त्यही साल तिनले सय गुणा कटनी गरे। परमेश्वरले तिनलाई आशिष दिनुभयो र तिनी धनी भए र झनझन बढेर तिनी अत्यन्त धनी भए। हेर्नुहोस् त, परमेश्वर तिनीसँग थिए। यो नै आशिषहरू हो जुन परमेश्वरले यी मानिसहरूलाई अब्राहमलाई बोलाएको समयदेखि नै प्रतिज्ञा गर्नुभएको छ। यो संसारिक भौतिक आशिष हो, पछिबाट परमेश्वर तिनीहरूलाई त्यस मुलुकमा ल्याउनुहुन्छ। उहाँले तिनीहरूलाई प्रशस्तै अन्न बाली नालीहरूमा आशिष दिनेछु भनी भन्नुभयो। अनि परमेश्वरले आफ्नो प्रतिज्ञा अति नै असल कायम राख्नुभयो या त्यसको पूरा गरिदिनुभयो। जबसम्म तिनीहरू उहाँसँग संगतिमा र असल सम्बन्धमा र विश्वासमा हिँडिरहेका थिए। हामीले यो कुराको याद गर्न आवश्यक छ कि हामीलाई उहाँले त्यो आशिषले प्रतिज्ञा गर्नुभएको छैन। उहाँले हामीलाई आत्मिक आशिषहरूले आशिष दिनुभएको छ अनि त्यही नै आज हाम्रो भाग हो। तर उही समयमा त्यो आशिषले हामीलाई आज पनि उहाँले आशिष दिनुहुनेछ। यो चाहिँ परमेश्वरसँग हाम्रो हृदयमा हाम्रो सम्बन्धमा भर पर्दछ। यदि हामी उहाँलाई अनुमति दिन्छौं भने उहाँ हामीलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, साथै अन्य संसारिक भौतिक आशिषहरूद्वारा पनि। यहाँ हामी देख्छौ कि इसाक अति नै धेरै गरी आशिषित भयो। यसपछि हामी यो अध्यायमा इसाक आफ्नै दुई खुट्टामा उभिएको देख्छौ र तिनलाई त्यति आकर्षक देखिँदैन। तिनले आफ्नो कमजोरीको प्रदर्शन गर्छन् र अब्राहमको पापले दोहोर्याउँछन्। तापनि परमेश्वरको वचनले यो स्पष्ट पार्दछ कि इसाक त्यस मुलुकमा महान व्यक्ति थिए। छब्बीस अध्यायको चौध पदमा पढ्छौं, छब्बीस अध्यायको चौध पदमा, तिनका प्रशस्त भेड़ा बाख्रा गाई गोरू र नोकर चाकर भए, यसकारण पलिस्तीहरूले तिनलाई डाहा गर्न लागे। पलिस्तीहरूले तिनका सबै समृद्धता र सम्पन्नता देख्न सकेन। ईर्ष्या गरेर डाह गरेर त्यसको परिणाम स्वरूप तिनीहरूले के गरे? पन्ध्र पदमा हामी पढ्छौ, तिनका पिता अब्राहमको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिस्तीहरूले रोके र ढुङ्गा माटोले पुरिदिए। अब्राहमले त्यस मुलुकमा इनार खनेथे र अहिले तिनको छोरा त्यहाँ आउँछन्। त्यो इनार तिनको हुन्छ, तर तिनी बिहान सबेरै उठेर इनार भएतिर जाँदा त इनार माटो र ढुङ्गाले भरिएको भेटाए। यो पलिस्तीहरूले गरेथे र यो नै पलिस्तीहरूको शत्रुताको पहिलो उल्लेख हो। यसको निरन्तर अहिलेदेखि पछिसम्म दाउदको दिनसम्ममा पनि युद्धको डोर्यायो। अनि सोह्र पदमा हामी पढ्छौं, त्यसपछि अबिमेलेकले इसाकलाई भने, हामीहरूबाट अब तिमी गइहाल, किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ। अनि सत्र पदमा हामी पढ्छौं, तब त्यहाँबाट निस्केर इसाकले गरारको बेसीमा आफ्नो पाल टाँगेर बसोबास गर्न लागे। यो मान्छे अबिमेलेकले भने, अहिले तिमीले गर्दा ठूलो कठिनाईको सृजना भइरहेको छ यहाँ, र तिमीले यो स्थान छोड्दा उक्तम होला। अहिले इसाक गरारमा इनार खन्छन्। यो नै इसाकको जीवनको भाग हो जुन कमजोरी देखिन्छ, तर कमजोरी भाग होइन। यो कुराको ध्यान दिनुहोस्। तिनी त्यस मुलुकमा फर्कन्छन् जहाँ तिनको पिता अब्राम थिए। 18-20 पदमा भनिएको छ, तिनले आफ्ना पिताका पालोमा खनिएका इनारहरू फेरि खन्न लाए, किनभने अब्राहमको मृत्युपछि पलिस्तीहरूले ती पुरिदिएका थिए, अनि तिनले ती इनारका नाउँ आफ्ना पिताले राखेकै नाउँ राखिदिए। बेसीमा खन्दा इसाकका नोकरहरूले उम्रेको पानीको मूल भेटाए, तर गरारका गोठालाहरू इसाकका गोठालाहरूसँग यो पानी हाम्रो हो भनेर झगडा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए। यसले मनमुटाव र लड़ाईको प्रकट गर्दछ। मलाई लाग्छ पानी परमेश्वरको वचनको तस्विर हो। हामीले यसको गहिराईको पिउनुपर्छ। यसलाई वचनको पानी भनिन्दछ र यसको पिउनको कारण हाम्रो तृष्ण वा तीर्खालाई तृप्त पार्नु हो, र यो धुने कामको लागि पनि हो, शुद्ध गर्ने कामको लागि पनि हो। येशूले भन्नुभयो कि हामी परमेश्वरको वचनद्वारा शुद्ध गरिएका छौं जुन उहाँले बोल्नुभयो। मित्र, पानी जीवनमा चाहिँ अति नै महत्वपूर्ण नित्यन्त आवश्यकता कुरा हो, अनि आज हामीलाई परमेश्वरको वचन रूपी पानीलाई पिउन कति धेरै आवश्यकता छ। त्यस कारणले गर्दा त यो मुक्तिको मार्ग जुन अन्तर्गत हामी पवित्र धर्मशास्त्रको क्रमबद्ध श्रृंखलाबद्ध र गहिराईमा विवरण सहित अध्ययन गर्दछौ, ताकि हामी त्यो वचन रूपी पानीद्वारा तृप्त हुन सकौं। अनि 21-22 पदमा हामी पढ्छौ, तब तिनीहरूले अर्को इनार खने र त्यसमा पनि झगडा भयो, यसकारण तिनले त्यसको नाउँ सित्ना राखे। तिनी त्यहाँबाट अन्यत्र गए र तिनले अर्को इनार खने, त्यसमा चाहिँ कसैले झगडा गरेनन्, यसकारण तिनले त्यसको नाउँ यसो भनेर रहोबोत खुला ठाउँहरू राखे। अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ र हामी यस ठाउँमा फल्दो फुल्दो हुनेछौं। त्यसपछि तिनले त्यो अन्तिम इनारको नाम रहोबोत राख्छ। यसको अर्थ हो हाम्रो लागि बस्ने जग्गा छ, उपलब्ध छ। त्यो भन्दा पहिले तिनले इनार खने र शत्रुहरूले तिनीबाट खोसेर त्यो लगे। तिनी त्यहाँबाट अर्को ठाउँ सरे र अर्को इनार खने, अनि त्यो पनि शत्रुहरूले तिनीबाट खोसेर लगे। तिनी त्यहाँबाट निरन्तर सर्दै गए। यसले यो प्रकट गर्दछ कि इसाक निश्चय नै शान्तिका मानिस थिए। मेलमिलापमा धेरै मन पराउने या मेलमिलापमा आस्था राख्ने व्यक्ति र धैर्यताको धीरजको व्यक्ति थिए, जुन दाउदले यसो गर्न सक्दैनथे। म यो कुरा तपाईंलाई भन्न सक्छु, सिमोन पत्रुसले पनि यो गर्न सकेनन्। अनि तपाईँ सत्य जान्न चाहनुहुन्छ भने यो प्रचारकले पनि सायद त्यो गर्न सक्दैन। यो हाम्रो लागि वास्तविक पाठ हो। त्यसपछि इसाक बर्सेबामा जान्छन्। परमेश्वर तिनी कहाँ प्रकट हुनुहुन्छ, उसलाई सान्त्वना दिनुहुन्छ। 23-24 हामी पढ्छौं, त्यस दिन तिनी बर्सेबामा सरे, परमप्रभु त्यही रात तिनी कहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, म तेरो पिता अब्राहमका परमेश्वर हुँ, न डरा, किनभने म तसँग छु, म तलाई आशिष दिनेछु र मेरो दास अब्राहमको खातिर म तेरो सन्तानको वृद्धि गराउनेछु। बेर्सेबामा गएपछि परमेश्वर तिनी कहाँ सान्त्वना दिनलाई प्रकट हुनुहुन्छ। परमेश्वर प्राय सबै कुलपतिहरू कहाँ प्रकट हुनुभयो। उहाँ अब्राहमका प्रकट हुनुभयो, इसाक र याकुब कहाँ प्रकट हुनुभयो। अनि 25 पदमा हामी पढ्छौं, तब इसाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुको नाउँको पुकार गरे र आफ्नो पाल त्यहाँ नै टाँगे, र त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने। हेर्नुहोस् त, इसाक जहाँ जहाँ जान्थे निश्चय नै इनार खन्थे त्यहाँ। यहाँ तिनी आफ्नो पिता अब्राहमले जस्तै वेदी बनाएर परमेश्वरलाई पुकार गरे। यसपछि हामी निम्न पदहरूमा देख्छौं कि इसाक अभिमेलेखसँग सन्धि बनाउँदछन्। 26-31 पदमा हामी पढ्छौं, एक दिन अभिमेलेख आफ्ना सल्लाहकार अहुजत र आफ्नो फौजका सेनापति पिकोललाई साथमा लिएर गरारबाट इसाक कहाँ आए। इसाकले तिनीहरूलाई भने, दुश्मनी गरेर तपाईँहरूका बीचबाट मलाई निकाल्नुभयो, र पनि तपाईँहरू अहिले किन म कहाँ आउनुभयो। तिनीहरूले भने, हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईँसँग हुनुहुन्थ्यो, यसैले हामी यहाँ भन्न चाहन्छौ कि हाम्रो बीचमा अर्थात तपाईँ र हाम्रो बीचमा एउटा सम्झौता होस्। तपाईसँग हामी शपथ सहितको एउटा सन्धि गरौं, जसद्वारा तपाईँले हामीलाई केही हानि गर्नुहुने छैन, जसरी हामीले पनि तपाईंलाई नछोइकन शान्ति साथ पठाएका थियौं। तपाईं अब परमेश्वरका आशिषका पात्र हुनुहुन्छ। तब इसाकले तिनीहरूका निम्ति भोज तयार गरे र तिनीहरूले खाए र पिए। बिहान तिनीहरू सबेरै उठे र आपसमा शपथ खाए, अनि इसाकले तिनीहरूलाई बिदा दिए र तिनीहरू शान्ति साथ छुट्टिएर गए। जबकि एकपल्ट यिनीहरूको सम्बन्धमा लड़ाई मनमुटावको सृजना भएको थियो, त्यो अहिले मनमुटाव अन्त भयो। अभिमेलेकले विन्ती गरे कि तिनी र इसाक बीच सन्धि होस्, अनि त्यो भयो। अनि जस्तो कि उत्पत्ति 21:22 पदमा अभिमेलेकले महसुस गरे कि परमेश्वर इसाकसँग हुनुहुन्थ्यो, त्यसरी नै यो अभिमेलेक फेरि यो महसुस गर्छन् कि परमेश्वर तिनीसँग थिए। मित्र, चाहे तिनको जीवनमा कति धेरै सतावट आए, चाहे तिनीहरूले उनलाई एकपल्ट लखेट्ता पनि, आखिरी परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। यो कुरा अभिमेलेकले थाहा पाए र अभिमेलेक अहिले सन्धि गर्न, शान्ति कायम गर्न आफै नै इसाक कहाँ आउँदछन्। इसाक तिनीहरू कहाँ गएनन्। मित्र, यो कुरा याद राख्नुहोस्, सत्यको जहिले पनि विजय हुन्छ, किनकि परमेश्वर सत्य व्यक्तिहरूसँग हुनुहुन्छ। बाइबलले भन्दछ, धर्मात्मालाई दुःख त हुन्छ तर परमेश्वर तिनलाई साथ दिनुहुन्छ, धर्मी सातपल्ट लडे पनि परमेश्वर तिनलाई उठाउनुहुन्छ। त्यसकारण हामी हरेस नखाउ, हामी जहिले पनि परमेश्वरमा आफ्नो आशा लगाइ राखौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति ख्रिष्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला ख्रिष्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।